باب الساعة التي في يوم الجمعة. یہ باب اس دعا کی مقبول گھڑی کے بارے میں ہے جو جمعہ کے دن میں ہوا کرتی ہے. کہتے ہیں بلکہ ان روایتوں سے ثابت ہے کہ ہر جمعہ کو اللہ تعالیٰ کی طرف سے ایک مقبول گھڑی آتی ہے. باب الانصات یوم الجمعہ والامام یخطب. باب الانصات یوم الجمعہ والامام یخطب. یہ باب اس بات کے بیان میں ہے کہ جمعہ کے دن جب امام خطبہ دے رہا ہو تو باقی لوگ خاموشی سے خطبہ سنیں. امام صاحب خطبہ دے رہے ہیں تو باقی لوگ خاموشی سے خطبہ سنیں. امام خطبہ شروع کرے اس سے پہلے بول سکتے ہیں. خطبہ شروع ہو جانے کے بعد بالکل بول نہیں سکتے, بالکل بات چیت نہیں کر سکتے. جی یہاں تک کہ اگر اپنے ساتھی کو نمازی دوسرے بھائی کو کسی نے یوں کہا شکریہ, اتنا کہا, یہ بھی لغو کام ہے. یعنی جب امام صاحب خطبہ دے رہے کوئی بول رہا ہے اور تم نے اس کو کہا چپ بیٹھ, تو یہ بولنے والے نے بھی لغو کام کیا. گویا پہلے ایک دو آدمی بول بول کر رہے تھے, اب تیسرا آدمی اس کو ٹوکنے والا آیا کہ چپ رہے, تو تین آدمی بولنے والے ہو گئے. پہلے دو تھے اب تین ہو گئے. اسی لیے دوران خطبہ کسی کو ٹوکنا اس طریقے سے زبان سے نہ ہونا چاہیے. جی حضرت سلمان فارسی رضی اللہ تعالی عنہ کا یہ قول, یہ نقل کردہ روایت یہاں تو تعلیقاً لائے ہیں لیکن یہ موصولاً روایت بھی گزری ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب امام کلام کر رہا ہو تو خاموش رہے. تو امام نے خطبہ شروع کر دیا, اب خاموش. امام کے خطبہ شروع کرنے سے پہلے بول سکتے ہیں. اس سے یہ بات واضح ہو گئی کہ احناف کے یہاں جو یہ کہتے ہیں کہ اذا خرج الامام فلا صلاۃ ولا کلام, یہ بات احتیاط کی بات ہے. ورنہ اصل بات تو یہ ہے کہ امام خطبہ شروع کرے اس کے بعد جو ہے فلا صلاۃ ولا کلام ہے, اور خرج والی بات بطور احتیاط کے ہیں. جی حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ نے بتلایا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب تم نے اپنے ساتھ بیٹھنے والے کو جمعہ کے دن یوں کہا کہ چپ رہو, یعنی جس وقت امام خطبہ دے رہا ہے उस वक्त पर यूं कहा कि चुप रहो, तो तुमने लघव काम किया। यानी उस वक्त तो उसको चुप रहो ऐसा भी मत कहो। जैसा कि बतलाया कि दो आदमी बात कर रहे थे और आपने कहा चुप, या तंबीह ही लफ्ज कहा, तो अब तीन बोलने वाले हो गए। इसलिए ना खुतबे नमाज के बाद उसकी खबर लेने की, एन खुतबे के वक्त नहीं कहने का, बाद में फिर उसकी मुलाकात करने के, भाई तुम खुतबे के वक्त क्या बोल बोल करते हो, शांति से खुतबा सुना करो ना, ये क्या तुमने आदत बना रखी है बोल बोल करने की। ये बाद में नमाज के बाद उसकी इसलाह कर लेने की। और बहुत बहुत तो इमाम तंबी कर सकता है इशारे से या किसी तरह। जी ये बाब इस बात के बयान के अंदर है कि जुमा के दिन एक मकबूल घड़ी अल्लाह ताला की तरफ से बंदों को दी जाती है, और ये हर जुमा में है, कयामत तक के लिए है। अब वो घड़ी बहुत कम हुआ करती है, मामूली, यानी समझो कि एक आध दो मिनट की होगी, और उस वक्त के ऊपर बंदा अल्लाह की बारगाह में जो दुआ करता है वो दुआ कबूल हो जाती है। लेकिन अल्लाह सुबहानहु व ताला ने वो घड़ी छुपा करके रखी, उसका वक्त मुतायन करके नहीं बतलाया कि किस वक्त पर वो घड़ी मकबूल आती है। इमाम शाफ़ई रहमतुल्लाह अलैह यूं फरमाते हैं कि गालिब गुमान ये हैं कि ज़वाल आफ्ताब से लेकर के इमाम जुमा की नमाज से सलाम फिरावे उस दरमियान में वो मकबूल घड़ी हुआ करती है। और इमाम अबू हनीफा और इमाम अहमद रहमतुल्लाह अलैह फरमाते हैं कि असर से मगरिब के दरमियान में वो मकबूल घड़ी हुआ करती है। हज़रत शेख मौलाना मोहम्मद ज़करिया साहब रहमतुल्लाह अलैह फरमाते हैं कि इंसान जवाल से लेकर इमाम के फारिग होने तक और असर से मगरिब तक एहतमाम कर लेवे तो वो मकबूल घड़ी इंसान को मिल सकती है और इंसान उस सात को पा सकता है, हासिल कर सकता है। एक तफसीली रिवायत में ये भी आया है कि एक मरतबा हज़रत जिब्राइल अमीन आईना लेकर के आए, उस आईने के दरमियान के अंदर एक नुक्ता था और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को वो आईना दिखलाया। ये जो आईना था वो जुमा का दिन था, और बीच में जो नुक्ता था वो था जुमा के दिन की मकबूल घड़ी। ये एक जुमा की और मकबूल घड़ी की सूरत मिसालिया हज़रत जिब्राइल ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दिखलाई कि जुमा का दिन मिसल आईना और बीच में नुक्ता साअत मरजुवा यानी जिस घड़ी के अंदर दुआ कबूल होती है। अब वो घड़ी छुपाने की हिकमत ये समझ में आती है कि बंदा खूब जद्दोजहद करे उस घड़ी को हासिल करने के वास्ते, खूब मेहनत करे, खूब जद्दोजहद करे उस घड़ी को हासिल करने के वास्ते, इसीलिए अल्लाह ताला ने छुपा के रखी। जैसे लैलतुल कदर छुपा दी ताकि पूरा आखिरी अशरा बंदे जद्दोजहद करे, ये सात मरजुवा وہ بھی اللہ تعالیٰ نے چھپا دی تاکہ بندے خوب جد و جہد کر کے اس کو حاصل کرے اس گھڑی کو. حضرت شیخ رحمت اللہ علیہ نے بھی اس طرح کا واقعہ نقل کیا ہے. کوئی آدمی بیچارہ میرے جیسا رہا ہوگا, اس نے سن لیا کہ جمعہ کے دن عصر اور مغرب کے درمیان میں وہ مقبول گھڑی ہوا کرتی ہے, تو جمعہ کی نماز کے بعد کھیت میں گیا اور بارش کے پانی کے ایام ہوں گے تو گیلی مٹی تھی, تو وہ گیلی مٹی اس نے جمع کی اور اس کا بڑا ڈھیلا بنایا, اور بڑا ڈھیلا بنا کر کے عصر کی نماز پڑھنے لے کر کے آ گیا. عصر کی نماز سے فارغ ہوا تو کہا آج تو ساعت مرجوع کو پکڑ کے رہوں گا, اور سامنے وہ ڈھیلا رکھ کے دعا میں بیٹھ گیا. اے اللہ اس ڈھیلے کو سونے کا بنا دیجئے, اے اللہ اس ڈھیلے کو سونے کا بنا دیجئے. مسلسل مسلسل دعا کرتا رہا اور پتھر دیکھتا بھی تھا سونا بنا کہ نہیں بنا. کافی دیر تک دعا کرتے رہا, اندھیرا جیسا ہو گیا, وہ سمجھا کہ سورج ڈوب گیا, حالانکہ حقیقت میں سورج جمعہ کا ڈوبا نہیں تھا, چند سیکنڈ ڈوبنے میں باقی تھی. اور یہ اثر بات سے ایک ہی دعا کر رہا ہے, اللہ اس ڈھیلے کو سونے کا بنا دے, سونے کا بنا دے. اب وہ اندھیرے جیسا ماحول ہو گیا اور ابھی تک سونے کا نہیں بنا, تو جھنجھلا کر کے اس نے یہ جملہ بولا, اے اللہ سونے کا نہیں بنا دے تو کم سے کم لوہے کا تو بنا دو. بہت محنت سے جنگل جا کے اٹھا کے لے کے آیا ہوں, بس وہی گھڑی دعا کی قبولیت کی تھی. اور جو دیکھا اس نے تو وہ ڈھیلا لوہے کا بن گیا. تو چند سیکنڈوں کی وہ دعا کی قبولیت کی گھڑی ہوتی ہے. امام مالک نے موطا میں جمعہ کے باب میں کئی آثار نقل کیے کہ جس سے ثابت ہوتا ہے کہ وہ گھڑی عصر اور مغرب کے درمیان میں ہوا کرتی ہے. ساعت مرجوع مقبولہ. جی حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے, نبی کریم صلی اللہ علیہ وسلم نے جمعہ کے دن کا تذکرہ فرمایا اور فرمایا کہ اس جمعہ کے دن میں ایک مقبول گھڑی ہوا کرتی ہے. کوئی بھی مسلمان بندے کو وہ گھڑی موافق ہوا کرتی ہے, اس حال میں کہ وہ کھڑا ہوا ہو, نماز پڑھ رہا ہو اور اللہ تعالیٰ سے جس چیز کا بھی سوال کرتا ہو, اللہ سبحانہ و تعالیٰ اس کو وہ چیز عطا فرما دیتے ہیں. اور اپنے ہاتھ مبارک سے اشارہ فرمایا کہ وہ گھڑی بہت قلیل مقدار میں ہوا کرتی ہے, یعنی یہ ساعت مرجوع ساعت مقبولہ بہت قلیل مقدار میں ہوا کرتی ہے, چند سیکنڈوں کی, ایک ڈیڑھ منٹ کی تقریباً ہوا کرتی ہے. اور ابن ماجہ شریف میں اتنے الفاظ زیادہ آئے ہیں کہ اس کی دعا قبول ہوتی ہے, سوال اللہ عطا فرماتے ہیں, لیکن گناہ کے متعلق سوال نہ کیا ہو اور قطع رحمی کے متعلق سوال نہ کیا ہو تو وہ دعا اس کی مقبول ہو جاتی ہے. تو اس مقبول گھڑی کے اندر بندہ اللہ تعالیٰ سے جو مانگے گا, اللہ تعالیٰ بندے کو وہ نعمت, وہ سوال کی ہوئی چیز عطا فرما دیں گے. اب یہاں हाशिए के अंदर 20 के करीब अकवाल लिखे हैं कि वो घड़ी कब होती है इस सिलसिले के अंदर। ये तमाम अकवाल हाशिए के अंदर मौजूद है। उसमें ज़्यादा राजह कौल कि भाई इमाम मिंबर पर आ जावे या इमाम खुतबे की तैयारी के लिए घर से निकल जावे या जवाल से लेकर के नमाज ख़त्म होने तक, जवाल के बाद से लेकर नमाज ख़त्म होने तक। और दूसरा कौल इमाम जब दो खुतबे के दरमियान बैठे तब। और तीसरा कौल मगरिब असर और मगरिब के दरमियान के अंदर वो घड़ी हुआ करती है। तो ये हैं सात मरजुआ मकबूला के बारे के अंदर। अब इस सिलसिले के अंदर एक रिवायत ऐसी है कि हज़रत अब्दुल्ला इब्ने सलाम रदी अल्लाहु ताला अन्हो और हज़रत अबू हुरेरा रदी अल्लाहु ताला अन्हो दोनों के दरमियान इस सिलसिले में एक मुकालमा हुआ। हज़रत अब्दुल्ला इब्ने सलाम रदी अल्लाहु ताला अन्हो ने कहा कि ये घड़ी असर और मगरिब के दरमियान होती है, चूँकि वो साबिका आसमानी किताबों के आलिम थे। अब ये जो हदीस में लफ्ज़ आया है कि वहुवा काइमुन युसल्ली, कि वो नमाज पढ़ रहा हो और वो घड़ी आ जावे और बंदे ने सवाल किया तो उसकी दुआ कबूल हो जाएगी। तो जब हज़रत अब्दुल्ला इब्ने सलाम रदी अल्लाहु ताला उन्होंने ये कॉल ज़िक्र किया कि वो सात मरजुआ असर और मगरिब के दरमियान होती है, तो हज़रत अबू हुरेरा रदी अल्लाहु ताला उन्हों कहने लगे कि असर और मगरिब के दरमियान में तो कोई नमाज होती नहीं है, फिर कैसे उस वक्त में वो घड़ी आएगी। हदीस में तो युसल्ली का लफ्ज़ मौजूद है। तो हज़रत अबू हुरेरा हज़रत अब्दुल्ला इब्ने सलाम रदी अल्लाहु ताला उन्होंने कहा कि भाई इसका मतलब ये है कि आदमी नमाज के इंतज़ार में होता है तो वो भी नमाज पढ़ रहा है, ऐसा ही समझा जाता है। अब जो आदमी असर की नमाज से फारिग होकर दुआ में मशगूल हो जावे, ज़िक्र में मशगूल हो जावे, तिलावत में मशगूल हो जावे कि भाई आज तो जुमा का दिन है और वो सात मकबूला को पाने के लिए मैं असर के बाद मुसलसल दुआ में ज़िक्र में रहूँगा, इस नियत से बैठ गया है, तो उसकी नियत क्या होती है? अब मगरिब की नमाज तक मुझे कोई काम नहीं करना है, अब मगरिब तक मैं दुआ और ज़िक्र में ही रहूँगा। तो गोया वो मगरिब के इंतज़ार में लगा हुआ है। और हदीस शरीफ से ये साबित है कि नमाज का इंतज़ार करने वाला हुक्म के एतबार से ऐसा है जैसे कि वो नमाज पढ़ने में मशगूल हो। इसीलिए असर से मगरिब के दरमियान जो आदमी दुआ में तिलावत में लग जाएगा वो गोया के मगरिब के इंतज़ार में है, और मगरिब का मुंतज़िर गोया के मगरिब की नमाज में है। इसीलिए हदीस शरीफ का ये जुमला उस आदमी पर सादिक आ जाएगा, वहुवा काइमुन युसल्ली, इसके ऊपर सादिक आ जाएगा। और हमने हमारे अकाबिर को देखा कि वो जुमा के दिन असर और मगरिब का बड़ा अहतमाम फरमाते थे। हज़रत शेख मौलाना मोहम्मद ज़करिया साहब नवरल्ला मरकदहु, बस बड़ा अहतमाम था हज़रत के यहाँ, जुमा को असर से मगरिब के दरमियान किसी की मुलाकात भी नहीं, किसी से बातचीत भी नहीं, बस ज़िक्र मुराकबे में हज़रत रहा करते थे। हमारे हज़रत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह के यहाँ भी इसी तरह का अहतमाम होता था कि जुमा के दिन असर और मगरिब के दरमियान के अंदर जो है मुलाकातें बंद और मजलिस भी नहीं जुमा के दिन, वरना असर के बाद हज़रत की मजलिस होती थी, दारुल उलूम देवबंद के असातिज़ा तलबा सब आते थे, जुमा को कुछ नहीं, बस जुमा को दुआ मुराकबा इसी में मशगूल रहना मगरिब तक। तो हमारे अकाबिर के यहाँ इस तरह बड़ा एहतमाम हुआ करता था। जी अब ये मसला जो इस तर्जमतुल बाब पर इमाम ने छेड़ा है, मसले का हासिल ये है कि ये हो सकता है कि इमाम साहब जुमा का खुतबा देने के लिए खड़े हुए और लोग जो है मस्जिद से रवाना हो गए, इमाम साहब जुमा का खुतबा देने के लिए खड़े हुए और लोग जो है मस्जिद से रवाना हो गए, तो इस सूरत के अंदर क्या किया जाए। जैसा कि वाकिया हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ भी पेश आया इस तरह का वाकिया, तो लोग मस्जिद से निकल निकल करके चले गए जुमा के दिन, इमाम साहब बेचारे रह गए और इमाम साहब के साथ आप जैसे कुछ सूफी साफी हजरात रह गए, तो क्या किया जाए, इमाम साहब जुमा चालू रखे या जुमा ख़त्म कर देवे, क्या किया जाए। अब इस मसले को थोड़ा सा समझो, अहनाफ के नज़दीक इन इकादे जुमा के लिए चार आदमी होना ज़रूरी है, मजमूई तौर पर चार आदमी होना ज़रूरी, एक इमाम, तीन मुक्तदी। मालिकिया के यहाँ इन इकादे जुमा के लिए 12 आदमी होना ज़रूरी है, शवाफे और हनाबिला के यहाँ इन इकादे जुमा के लिए 40 अफराद का होना ज़रूरी है। ये जो वाकिया है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जुमा को खुतबा दे रहे थे और मुल्क शाम से एक तिजारती काफिला आया और उन्होंने जो है उस ज़माने के रिवाज के मुताबिक ढोल बजाया, तो सारे लोग अपनी ज़रूरियात का सामान खरीदने के लिए रवाना हो गए, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ 12 अफराद बाकी रह गए। उन 12 बाकी रहने वालों में खुलफाए राशिदीन रिदवानुल्लाही ताला अलैहिम अजमाइन भी थे और दूसरे 8 अफराद और थे। तो इस रिवायत से मालिकी यानी इस्तिदलाल किया कि हज़रत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ 12 अफराद बाकी रह गए थे, इसलिए इन इकादे जुमा के लिए 12 अफराद का होना ज़रूरी है। फिर दूसरा अहम मसला इसमें एक और पैदा होता है कि अहनाफ के यहाँ 4, मालिकिया के यहाँ 12, शवाफे के यहाँ 40, हनाबिला के यहाँ भी 40, तो ये अफराद की तादाद कब तक ज़रूरी है, कब तक इन अफराद का मौजूद रहना ज़रूरी है। तो हज़रत इमाम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं कि पहली रकात के रुकू और सजदे तक 4 आदमी का बाकी रहना ज़रूरी है। अगर पहली रकात के रुकू और सजदे से पहले ये लोग चले जावे यानी इमाम के अलावा 3 मुक्तदी बाकी न रहे, तो इमाम जुमा की नमाज ख़त्म कर देवे। یعنی جس رکن میں ہے اسی رکن میں سلام پھر دیوے اور اثر نو ظہر پڑھے. تو امام ابو حنیفہ رحمۃ اللہ علیہ کا یہ مسلک ہو گیا کہ پہلی رکعت کے رکوع اور سجدے تک چار آدمی کا موجود رہنا یہ ضروری ہے. اگر امام کے علاوہ تین افراد میں کمی آ گئے, مثلاً رکعت اول کے قیام میں ہی ایک دو بھاگ گئے, رکوع میں گئے نہیں کہ بھاگے, تو اس صورت کے اندر جس رکن میں وہ بھاگے امام صاحب سلام پھر آ جائے گئے. اسی لیے کہ جمعہ کے لیے پیچھے تین آدمی ہونا ضروری, تین کا عادت باقی نہیں رہا, سلام پھراؤ ظہر پڑھو. یہ ہیں امام صاحب کا مسلک. صاحبین رحمۃ اللہ تعالی علیہ یہ فرماتے ہیں جمعہ کی نماز شروع کرنے کے لیے تکبیر تحریمہ کہتے وقت پر تین آدمی کی تعداد کا ہونا ضروری. اگر تین آدمی موجود ہو تکبیر تحریمہ کے وقت تکبیر تحریمہ کے بعد اگر ایک آدمی بھی چلا گیا یعنی تین کی تعداد باقی نہیں رہی کوئی حرج نہیں, جمعہ صحیح ہو جائے گا. تو صاحبین کے نزدیک جمعہ کی تکبیر تحریمہ کے وقت تین موجود ہے کافی ہے. امام نے اللہ اکبر کہہ دیا پھر ناٹ گئے, کوئی حرج نہیں, اب امام جمعہ پوری کر لے وے. تیسری بات, اگر پہلی رکعت کا سجدہ ہو جانے کے بعد تعداد میں کمی آ گئی یعنی تین میں کمی آ گئی تو احناف کا اتفاق ہے کہ اب جمعہ صحیح ہے. پہلی رکعت کے سجدے تک تین آدمی موجود تھے, پھر یہ تین کی تعداد میں کمی آ گئی, تو احناف کے یہاں اس مسئلے میں اب اتفاق ہو جائے گا کہ اس کی جمعہ کی نماز صحیح ہو جائے گی. البتہ امام زفر رحمۃ اللہ علیہ نے اختلاف کیا ہے. حضرت امام زفر رحمۃ اللہ علیہ فرماتے ہیں کہ سلام تک تین آدمی کا موجود رہنا ضروری ہے. کبھی کبھی آتے ہیں لیکن زوردار اختلاف لے کے آتے ہیں. امام زفر رحمۃ اللہ علیہ فرماتے ہیں کہ سلام تک تینوں آدمی کا موجود رہنا ضروری ہے. اگر سلام سے پہلے تین میں سے ایک بھی کم ہو گیا تو ظہر پڑھنی پڑے گی. گویا کہ خلاصہ نتیجہ یہ نکلا کہ کم از کم تین آدمی کی موجودگی میں امام نے تکبیر تحریمہ کہی تو صاحبین کے نزدیک جمعہ کا انعقاد ہو گیا. پھر بعد میں لوگ باقی ریوے کہ باقی نہ ریوے, اور امام ابو حنیفہ کے نزدیک رکوع سجدے تک یہ تین آدمی باقی رہنا ضروری ہے, اور امام زفر کے نزدیک سجدے تک یہ تین آدمی موجود رہنا ضروری ہے. امام زفر سلام تک یہ تین آدمی کا موجود رہنا ضروری ہے. امام زفر فرما دے کہ جیسے کہ جمعہ کا وقت سلام تک رہنا ضروری, طہارت المسلین سلام تک رہنا ضروری, تین افراد کی تعداد مقتدی کی یہ بھی سلام تک موجود رہنا ضروری, یہ امام زفر فرما دے. امام احمد کا مسلک سمجھو. امام احمد رحمت اللہ علیہ کے نزدیک سلام تک 40 افراد کا موجود رہنا ضروری ہے. ہویا کہ امام احمد اور امام زفر کی رائے قریب قریب ہے, فرق تعداد کا ہے. امام زفر کے نزدیک سلام تک 3, امام احمد کے نزدیک سلام تک 40. 40 میں کمی آ گئی تو زہر پڑھنے کی امام احمد رحمۃ اللہ علیہ کے نزدیک. امام مالک رحمۃ اللہ علیہ کے نزدیک پہلی رکعت پوری ہونے تک 12 کی تعداد ضروری ہے. امام مالک کا مسلک, جمعہ کی پہلی رکعت ہونے تک 12 افراد کا موجود ہونا ضروری ہے. اگر وہ چلے گئے ایک رکعت کے بعد تو امام جمعہ پوری کر لے بے. اور اگر ایک رکعت سے پہلے یہ لوگ چلے گئے, امام مالک فرماتے کہ پہلی رکعت کے ختم ہونے تک 12 آدمی ہونا ضروری, پہلی رکعت ختم ہونے کے بعد اگر ان میں سے کچھ کمی آ گئی تو کوئی حرج نہیں, جمعہ پوری کر لے رہے. لیکن پہلی رکعت ختم ہونے سے پہلے 12 کے عدد میں کمی آئی تو امام مالک کیا فرماتے ہیں, یہ جو نماز چل رہی ہے وہ جب زہر ہو جائے گی نئے سرے سے آپ کو تکبیر تحریمہ کہنے کی ضرورت نہیں, یہ نماز کو ٹرانسفر کر ڈالنے کا زہر میں, جمعہ سے زہر میں. یعنی کہ ایک رکعت مثلاً ہو, یعنی سمجھو کہ 12 آدمی میں کمی آ گئی تو آپ نے جو تکبیر تحریمہ کہی ہے سلام پھرانے کا نہیں, نماز چالو رکھو, پہلے جمعہ تھی اب زہر, 4 پڑھو, اسی تکبیر تحریمہ کو جاری رکھو, اس کو ختم کرنے کی ضرورت نہیں. یعنی پہلی رکعت کے ختم سے پہلے تعداد میں کمی آئی تو استیناف نہیں ہے, جمعہ خود بخود زہر میں بدل جائے گا اور اب 2 کے بجائے پوری 4 پڑھ لے وے. یہ امام مالک رحمۃ اللہ علیہ فرماتے ہیں. شوافے کے یہاں ختم تک 40 افراد ضروری ہے, سلام پھرانے تک 40 ضروری ہے. اگر نماز کے اندر تعداد کم ہو جائے تو اسی تکبیر تحریمہ سے زہر پڑھ لے وے. نماز کے اندر 40 میں کمی آ گئی تو اسی تکبیر تحریمہ سے زہر, یعنی وہ سلام نہیں پھیر دینے کا نماز جو چل رہی تھی, بلکہ نماز جاری رکھو, اب تک جمعہ تھی اب اس نماز کا نام ہو گیا زہر, اب تک 2 تھی اب 4, اس طرح کر دینے کا. تمام ائمہ کی الگ الگ رائے, یہ اس بات کی دلیل ہے کہ یہ مسئلہ منصوص نہیں ہے, اجتہادی مسئلہ ہے. جہاں اجتہادی مسئلہ ہوتا ہے وہاں ہر ایک کی رائے الگ الگ ہوا کرتی ہے عام مدن, تو یہ مسئلہ منصوص نہیں ہے, اجتہادی ہے. اور حضرت امام بخاری رحمۃ اللہ علیہ نے جس انداز سے ترجمۃ الباب قائم کیا اس سے یہ معلوم ہوتا ہے کہ امام بخاری رحمۃ اللہ علیہ کے نزدیک تکبیر تحریمہ کے وقت پر پیچھے مجمع کا موجود ہونا کافی. تکبیر تحریمہ کے بعد تعداد کم ہو گئی تو کوئی حرج نہیں, امام جمعہ پورا کرا لے وے. تو باب اس بات میں ہے کہ لوگ بھاگ گئے امام صاحب کو چھوڑ کر, وہ بھی چالو جمعہ کے اندر, تو امام کی نماز اور جو موجود لوگ ہیں ان کی نماز جائز ہے. امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں وہ بھاگ گئے اس کی وجہ سے ان کی نماز کیوں خراب ہوئے, تو کیا جائز تمہاری نماز, تم پوری کرو جمعہ چلو.
قال حدثنا جابر بن عبد الله قال بينما نحن نصلي مع النبي صلى فنزلت هذه الآية وإذا رأوا تجارة أو لهوا انفضوا إليها وتركوها قائما.
حضرت جابر ابن عبداللہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ ہم جمعہ کی نماز پڑھ رہے تھے, حضرت نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ, اتنے میں ملک شام سے ایک تجارتی قافلہ آ گیا غلہ لے کر کے. مدینہ میں قحط چل رہا تھا, بات اصل میں یہ تھی, اور اتنے میں غلہ آ گیا, غلے کا قافلہ آ گیا, اور انہوں نے آ کر اس زمانے کے معمول کے مطابق ڈھولک بجایا, یعنی اعلان کے لیے, اطلاع کے لیے کہ بھائی غلے کا قافلہ آیا ہے, لوگوں کو پتہ چل جاوے. فلتفتوا الیہا, تو وہاں نماز میں خطبے میں موجود لوگ اس کی طرف متوجہ ہو گئے, چلو بھائی جلدی چلو غلہ خرید لو ورنہ غلہ بک گیا تو ہم گھر میں کھائیں گے کیا, چلو. نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ صرف 12 افراد باقی رہ گئے. دیکھو شارحین نے بہت اچھی توجہ کی ہے, جانے والے حضرات کو ایسا ہوا کہ خطبہ مثل واز ہے, جمعہ کا خطبہ کیسا ہے, مثل واز, یعنی درمیان میں اٹھ کے جا سکتے ہیں, جیسے واز کی تقریر کی مجلس چل رہی ہے اور آپ کو کوئی ضرورت پیش آ گئی تو آپ اٹھ کے جا سکتے ہیں. اس طرح جمعہ کے خطبے کو انہوں نے مثل واز سمجھا, اس لیے وہ لوگ اٹھ کر کے مجلس میں سے چلے گئے. انہوں نے یہ نہیں سمجھا کہ بھئی یہ ضروری چیز ہے, سننے کی زلازمی چیز ہے, ایسا نہیں سمجھا. دوسری بات, یہ اس زمانے کی بات ہے جب نماز پہلے ہوتی تھی, خطبہ بعد میں ہوا کرتا تھا, عیدین کی طرح, یہ اس دور کی بات ہے. تو امام مسلم رحمت اللہ علیہ نے روایت جو نقل کی ہے اس کے اندر اس بات کی صراحت ہے, اور امام ابو داؤد نے مراسیل کے اندر جو روایت نقل کی ہے اس میں بھی صراحت ہے. تو امام ابو داؤد کے مراسیل کے اندر صراحت موجود ہے کہ اس زمانے کے اندر خطبہ نماز کے بعد ہوا کرتا تھا, جیسے ہی دن میں, اس لیے گویا نماز تو ہو چکی تھی اور صحابہ کرام اب نبی کریم صلی اللہ علیہ وسلم کے سامنے خطبہ سن رہے تھے, اور اس خطبے کو اس سننے کو انہوں نے مثل واز سمجھا, اس لیے وہ لوگ مجلس اقدس سے نکل کے چلے گئے. تو آیت نازل ہوئی, وَإِذَا رَأَوْا تِجَارَةً أَوْ لَهْوًا انْفَضُّوا إِلَيْهَا وَتَرَكُوكَ قَائِمًا, کہ جب یہ لوگ تجارت کو دیکھیں گے یا کوئی لہو کی چیز دیکھیں گے تو اس کی طرف متوجہ ہو جائیں گے اور یہ نبی آپ کو کھڑا چھوڑ کے چلے جائیں گے. وترکو کا قائمہ, بس اس سے استدلال کیا. اب یہ لہو کیا چیز تھی, تجارت تو سمجھ میں آ گئی کہ وہ تجارتی قافلہ شامی آیا غلہ لے کر کے, لہو کیا تھا؟ تو بعض حضرات نے اس کی توجیہ یہ کی ہے کہ تجارت انسان کو ذکر اللہ سے غافل کر دیتی ہے, اسی لیے اس کو لہو سے تعبیر کیا گیا. اور دوسری توجہ یہ کی گئی ہے کہ تجارت کے سامان کے ساتھ ڈھول تھا, اس کو لہو سے تعبیر کیا گیا. لیکن حضرت الاستاد مفتی سعید صاحب نور اللہ مرکدہ کی رائے ہیں کہ ترجمت الباب کے اس بات کے لیے اس روایت سے استدلال کرنا مناسب نہیں ہے. امام بخاری رحمت اللہ علیہ کا ترجمت الباب کے استدلال کے لیے اس روایت کو لانا مناسب نہیں. کیوں مناسب نہیں؟ اس لیے کہ یہ اس زمانے کی بات ہے جب خطبہ بعد میں ہوتا تھا، نماز پہلے ہوتی تھی، اور اب مسئلہ ہے، معاملہ ایسا ہے کہ خطبہ پہلے ہوتا ہے، نماز بعد میں ہوتی ہے، پوری صورت حال بدل گئی. اسی لیے اس واقعے سے اس صورت حال پر استدلال کرنا بالکل مناسب نہیں ہے. ہاں، اب اس زمانے میں یوں کہہ سکتے ہیں کہ خطبہ بھی مثل صلاح ہے، یعنی جمعہ کے شرائط میں سے ہے، لہذا آدمی اطمینان سے، دھیان سے، توجہ سے خطبہ سنے اور اس کے بعد نماز پڑھے. اور رہا اختلاف ائمہ میں کہ کب تک تعداد موجود ہونا ضروری، وہ جو ہے تفصیل سے بتلا دیا گیا. جی. جمعہ کی نماز کے بعد اور جمعہ سے پہلے نوافل کے بیان میں یہ باب لائے. اس ترجمت الباب کا مقصد کیا ہے؟ پہلا مقصد سمجھو، جمعہ کے دن نوافل مشروع ہے، اس بات کو بتلانا ہے. عیدین کی طرح نہیں ہے، عیدین میں جہاں ہم عید پڑھتے ہیں وہاں عید سے پہلے بھی اور عید کے بعد بھی کوئی نفل نہیں پڑھنے کی. جہاں بھی آپ نے عید کی نماز پڑھی تو عید کی نماز سے پہلے اور عید کی نماز کے بعد کوئی نفل نہیں پڑھنے کی. یہ باب لا کر کے امام بخاری رحمۃ اللہ علیہ بتلاتے ہیں کہ جمعہ کی نماز اور عید کی نماز میں فرق ہے. عیدین میں نوافل نہیں، جمعہ میں تو نوافل ہے، قبل بھی ہے اور بعد بھی ہے. تو نفس مشروعیت پر آپ نے اس باب کو قائم کیا. نمبر دو، بعض حضرات یہ فرماتے ہیں کہ بتلانا یہ ہے کہ جمعہ کی نماز بھی ظہر کی طرح ہے، جس طرح ظہر سے پہلے نوافل ہے، ظہر کے بعد نفلیں ہیں، اس طریقے سے جمعہ سے پہلے اور جمعہ کے بعد بھی نفلیں ہیں. جمعہ ظہر سے پہلے چار، ظہر کے بعد بھی دو، اس طرح جمعہ سے پہلے اور جمعہ کے بعد بھی نفلیں پڑھی جائے گی. بعض حضرات یوں کہتے ہیں کہ یہاں روایت کے اندر بعد والی سنتوں کا تذکرہ ہے، اس پر قیاس کر کے قبل والی سنت پر امام بخاری نے استدلال کیا ہے کہ جب بعد میں ہے تو پہلے بھی ہے، جیسے زہر بعد میں ہے تو پہلے بھی ہے. اس طرح امام بخاری رحمۃ اللہ علیہ نے استدلال کیا ہے. امام ابن تیمیہ یہ فرماتے ہیں کہ جمعہ سے پہلے سنتوں کے لیے کوئی صریح روایت نہیں ہے، اس لیے ابن تیمیہ نے جمعہ سے پہلے کی سنتوں کا انکار کیا ہے. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما سے منقول ہے کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم ظہر سے پہلے دو رکعت پڑھتے تھے. یہ ایک مستقل موضوع ہے. ابن عمر کی رائے ظہر سے پہلے دو رکعت کی, لیکن حنفیہ یہ کہتے ہیں کہ ام المؤمنین حضرت عائشہ کی روایت میں ہیں کہ آپ صلی اللہ علیہ وسلم ظہر سے پہلے چار رکعت پڑھتے تھے. وہ چار سنتیں ظہر سے پہلے والی گھر میں پڑھ لی, ماں عائشہ نے دیکھی, اس لیے ماں عائشہ نے نقل کی. مسجد میں آئے, تحیت المسجد دو پڑھی, وہ حضرت عبداللہ ابن عمر نے نقل کی. اسی لیے وہ جو فضیلت ہے دن رات میں نوافل کتنی پڑھنی چاہیے, انف کے یہاں 12, شواف کے یہاں 10, چونکہ یہ چار میں دو ان کی یہاں کمی ہو گئی نا, اس لیے ان کی یہاں 10 رہتی ہے دن رات کی سنتوں کے اندر. تو اور جمعہ اور ظہر کے بعد حضور دو پڑھتے تھے, مغرب کے بعد دو رکعت اپنے گھر میں پڑھتے, عشاء کے بعد دو رکعت پڑھتے, اور جمعہ کے بعد گھر لوٹ کر جانے کے بعد دو رکعت نماز پڑھتے. اب دیکھیے یہاں جمعہ کے بعد دو رکعت کا تذکرہ آیا, لیکن ترمذی شریف کے اندر قولی روایت میں جمعہ کے بعد چار کا تذکرہ ہے. اس روایت سے امام ابو حنیفہ رحمۃ اللہ علیہ نے استدلال کیا, اسی لیے امام صاحب کے یہاں جمعہ کے بعد چار رکعت سنت پڑھی ہی جائے گی. اور یہ جو دو رکعت والی روایت ہے تو امام صاحب کا نظریہ ایسا ہے کہ بڑا عدد چھوٹے عدد کو شامل ہوا کرتا ہے, اسی لیے امام صاحب نے چار والی روایت کو اختیار فرمایا. صاحبین کیا فرماتے ہیں کہ دیکھو اس روایت میں آئی دو, ترمذی والی روایت میں آئی چار, دونوں پڑھو نا, دو بھی پڑھو نا چار بھی پڑھو, اسی لیے صاحبین کے نزدیک چھ کا معاملہ ہے. تو صاحبین دونوں روایت کے اوپر عمل کرنے کی بات کرتے ہیں, اور حضرت علی حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہما کا عمل یہ تھا کہ وہ جمعہ کے بعد پہلے دو پڑھتے تھے, یعنی یہ روایت پر عمل, فیصلی رکعت ہی نہیں, پھر چار پڑھتے تھے, ترمذی شریف والی روایت پر عمل. इसीलिए साहिबेन ने जो है छोटा बड़े में आ गया ये नहीं लिया। उन्होंने कहा जिस रिवायत में दो आइन तो दो बड़ो, जिस रिवायत में चार आइन तो चार बड़ो। और हजरत अली और हजरत अब्दुल्ला इब्ने उमर का अमल देखा तो पहले दो बाद में चार पढ़ने की, इसीलिए कहा पहले दो पढ़ो बाद में चार पढ़ो। लेकिन आप ऐसा कर सकते हैं कि वो तिर्मिजी शरीफ वाली रिवायत पर अमल करो, पहले चार पढ़ो बाद में ये दो पढ़ो, ये भी चले। बाकी ये भी एक अफजल तरीका बतलाया गया, पहले दो बाद में चार, इस तरतीब से। बहरहाल जुमा से पहले और बाद में सुन्नतें है, नवाफिल की मशरूयत है। ये नहीं कि आधे खुतबे पर आए न एक सलाम पर भाग गए, दूसरे सलाम का भी इंतजार नहीं किया। चलो तर्जमतुल बाब इमाम बुखारी रहमतुल्लाह अलैह ने आयत को लिया, فَإِذَا قُضِيَتِ الصَّلَاةُ فَانْتَشِرُوا فِي الْأَرْضِ وَابْتَغُوا مِنْ فَضْلِ اللَّهِ। जब नमाज पूरी हो जाए तो अल्लाह की जमीन में अल्लाह के बंदो तुम फैल जाओ और अल्लाह का फजल तुम तलाश करो। क्या मतलब? इस उम्मत पर ये अल्लाह का बहुत बड़ा एहसान है, हफ्ते में एक दिन इबादत का अल्लाह ने मांगा तो भी 24 घंटे पूरे पूरे नहीं मांगे कि भाई जुमा के दिन जो है यहूद नसारा की तरह तुमसे हमने पूरा वक्त इबादत के लिए नहीं मांगा। फजीलत बतलाई कि जुमा के रात के बड़े फजाइल है, जुमा के दिन के बड़े फजाइल है, लेकिन जो खुसूसी इबादत अंजाम देनी है वो अजान अव्वल से लेकर के नमाज से फारिग होने तक, अजान अव्वल से पहले भी कारोबार करो और तालिबीन उलूम नबूवत खेल कूद करो, पूरे हफ्ते का खेल जुमा के दिन सुबह में खेलो। और जुमा की नमाज हो गई उसके बाद भी हलाल रोजी कमाओ, जाओ अल्लाह का फजल तलाश करो, रोजी रोटी कमाओ, उसकी तुमको इजाजत है। बल्कि 70 गुना ज्यादा बरकत रखी है जुमा के बाद उकूद के अंदर, कि जुमा के बाद आपने कोई अक्द किया, मामला किया, बेशिरा सौदा किया तो उसमें 70 गुना ज्यादा बरकत हुआ करती है। इससे ये इस्तिदलाल किया इमाम बुखारी ने कि जुमा के दिन खाना जुमा बाद होना चाहिए, मुस्तहब अमल में से हैं जुमा के दिन खाना जुमा के बाद। इसीलिए बाज लोग यूं बिठाते हैं एक लतीफा कि वो पीछे अम्माबाद पर इमाम बुखारी कितनी रिवायतें लाए खुतबे में अम्माबाद साबित करने, तो अम्माबाद खाना जुम्मा बाद, ऐसा वजन लोग बिठाते हैं। तो इमाम बुखारी रहमतुल्लाह अलैह जो है यहाँ बतौर इस्तिदलाल लाए इस आयत को, फन तशीरु फिल अर्दी वबतगू मिन फदलिल्लाह, कि जुमा के दिन जुमा के बाद खाना खाना चाहिए, ये जो है सुन्नत और मुस्तहब आमाल में से है।